आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
श्रोता मित्र, हार्दिक स्वागत छ आजको यस कार्यक्रममा। आज हामी बाइबल अध्ययन चार अध्याय सात पददेखि सोह्र पदबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। आज हाम्रो विषय हुनेछ नयाँ मानिसको जुन मण्डली हो त्यसको रोकावट। अघिल्लो दिनमा हामीले एफिसी चार अध्याय एकदेखि छ पदबाट देखिरहेका थियौं नयाँ मानिसको अर्थात मण्डलीको प्रदर्शनी। अहिले हामी यो कुरा पत्ता लगाउँछौ कि मण्डलीसँग रोकावटहरू पनि छ अनि ती कुराहरू पनि महत्वपूर्णका छन्। साना बच्चाहरूसँग रोकावट हुँदैन। मलाई त्यो समयको याद आयो जब म एउटा मण्डलीको सदस्यको घरमा गएको थिएँ। तिनीहरूले आफैलाई बाहिरी देखावटी रूपमा अति नै भक्त, आत्मिक, धार्मिक देखाए र उनीहरूले मेरो निम्ति मिठो खानाको पनि बन्दोबस्त गरेका थिए र उनीहरूले भोजनको निम्ति धन्यवाद दिन आग्रह गरे। उनीहरूको सानो तीन वर्षको छोरा पनि हामीसँग त्यहाँ बसेका थिए। जब मैले धन्यवादको प्रार्थनाको पूरा गरे, त्यो बच्चा आफ्नो आमा कहाँ फर्केर भने, त्यस मानिसले के गरेको? मित्र, यो स्पष्ट छ कि निश्चय नै तिनीहरूले आफ्ना भोजनको निम्ति धन्यवाद दिँदैनथे। यो सानो केटा आफूले भनेको त्यो कुरामा कति पनि शरम र संकोच नमानी व्यक्त गरे। अहिले बच्चा बिना सोच, शरम र संकोच कुनै कुराको व्यक्त गर्न सक्छ, तर मण्डली सधैँ हरेक समय बच्चाको रूपमा आफैलाई प्रकट गर्नु हुँदैन। यो बढ्नु पर्दछ, विकास हुनु पर्दछ र केही रोकावटहरूको विकास गर्नु पर्दछ। त्यहाँ केही निश्चित कुराहरू छन् जुन सानो बच्चाले भनेको जस्तै परिपक्व मानिसले भन्दैन। मण्डली सधैँ बालक स्थितिमा रहनु हुँदैन, तर यो परिपक्व हुनु पर्दछ र परमेश्वरले उहाँका हरेक सन्तानहरूलाई बढ्नको निम्ति आफ्नो अनुग्रह दिनुभएको छ। एफिसी 4 अध्यायको 7 पदमा लेखिएको छ, तर ख्रिष्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। परमेश्वरले विश्वासीहरूलाई वरदान दिनुभएको छ, जुन हामी रोमी 12 अध्याय पहिलो कोरन्थीको 12 14 अध्यायमा देख्दछौ। यद्यपि विश्वासीहरूले आत्माको एकताको कायम राख्न परिश्रम गर्नु परे तापनि यसको मतलब यो होइन कि हरेक जन अर्को व्यक्तिको कार्बन कपी ठिक नकल प्रतिकपी होइन। हरेक विश्वासीहरूलाई वरदान दिइएको छ ताकि विशेष तरिकामा उसले विश्वासीहरूको बधनमा जुन मण्डली हो त्यसमा काम गर्न सकुन्। हरेक विश्वासीलाई वरदान दिइएको छ ताकि विशेष तरिकामा उसले विश्वासीहरूको शरीरमा बधनमा जुन मण्डली हो काम गर्न सकोस्। पाउल लेख्छन् पहिलो कुरन्थी 12 अध्यायको 7 पदमा, तर सबैलाई फाइदा होस् भनेर हरेकलाई आत्माको प्रकाश दिइन्छ। यसको मतलब वरदान भनेको परमेश्वरको आत्माले विश्वासीहरूद्वारा विश्वासीहरूको बधन अर्थात शरीर अर्थात मण्डलीको निर्माणको उद्देश्यको निम्ति केही काम गर्ने कुरा हो। यो सम्पूर्ण विश्वासीहरूको शरीर अर्थात मण्डलीको फाइदाको लागि हो। कुनै वरदान तपाईंलाई मात्र आत्मिक रूपमा विकास गर्न दिइएको छैन। वरदान तपाईंलाई यसकारण दिइएको छ ताकि तपाईँ विश्वासीहरूको बधनमा शरीरमा मण्डलीको फाइदा गर्न लाभ गर्न काम गर्न सक्नुहोस्। धेरै मानिसहरू भन्छन् प्रचारक हामी मण्डलीमा अन्य भाषाहरूमा बोल्दैनौ, यो हामी व्यक्तिगत प्रार्थना आराधनामा बोल्छौं। म तिनीहरूलाई परमेश्वरको वचनदेखि सुस्पष्ट रूपमा भन्न सक्छु कि तिनीहरू गलत छन्। वरदानहरू मण्डलीको फाइदा गर्न दिइएको हो। कुनै वरदान व्यक्तिगत फाइदाको लागि स्वार्थी रूपमा प्रयोग गर्न दिइएको छैन। वास्तवमा यो कुनै वरदान होइन यदि त्यसलाई त्यस तरिकामा प्रयोग गरिन्दछ भने। वरदान बधनको शरीरको हरेक सदस्यलाई मतलब मण्डलीको सदस्यलाई शरीरमा उसको स्थानमा निश्चित कारणको निम्ति काम गर्न योग्य बनाउनलाई दिइएको छ। मानिलिऊ मेरो आँखाले मलाई भन्छ कि तिनीहरू निन्दालु छन् र मसँग उड्दैनन्। मानिलिऊ कि मेरा खुट्टाहरूले भन्नेछन् कि तिनीहरूले मलाई मेरो अध्ययन कोठामा लाने छैनन्। यो हुँदैन, मलाई ती दुवैको आवश्यक छ अनि म आशा गर्दछु कि मेरो दिमागले पनि मिलेर काम गर्दछ। वास्तवमा मेरो शरीरको हरेक सदस्य अर्थात अंगहरूले आपसमा साथसाथै काम गर्न आवश्यक छ। हरेक सदस्यले अंगले आफ्नो आफ्नो काम गर्दछ। आँखाको काम बेग्लै छ, खुट्टाको काम बेग्लै छ, हातको काम बेग्लै छ, हरेक शरीरको सदस्यको अंगको काम बेग्ला बेग्लै छ, तर सबै मिलेर काम गर्दछ। हरेक विश्वासीलाई वरदान दिइएको छ ताकि जसले खास विशेष तरिकामा विश्वासीहरूको शरीरमा काम गर्न सकोस्। जब उसले यो गर्छ शरीर काम गर्दछ, त्यहाँ नै हामी आँखाको एकताको देख्छौं। वरदानको साथसाथमा हामी हरेकलाई परमेश्वरको आँखाको पूर्णता र शक्तिमा त्यो वरदानको अभ्यास गर्न अनुग्रह दिइएको छ। जब हरेक विश्वासीहरू उसको विशेष वरदानमा काम गर्दछ यसले मेल मिलापको उत्पादन गर्दछ, जस्तो कि मानव शरीरको प्रत्येक अंग सदस्यले जस्तै। तर जब शरीरको एक सदस्य अंग दुःख पाउँदछ कष्ट पाउँछ पूरा शरीरले यसको महसुस गर्छ। यसको मतलब शरीरमा तपाईँ आफ्नो वरदानलाई अभ्यास गर्नुहुन्न भने हामी सबैलाई तालबाट मेलबाट बाहिर फ्याँक्नुहुन्छ। अनि सात पदमा लेखिएको छ, तर ख्रिष्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। आठ पद, यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढ़ी जानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। तपाईँले ध्यान दिनुभयो होला कि यो पद भजन संग्रह 68 18 पदबाट उद्धृत हो, जहाँ लेखिएको छ तपाईँ उच्चमा चढ्नु भएको छ, तपाईँले कैदीहरूलाई कैद पार्नु भएको छ, तपाईले मानिसहरूको बीचमा र बागीहरूमा पनि परमप्रभु परमेश्वरले बास गरून् भनी वरदान दिनुभयो। कसैले तुरन्त यसरी भिन्नताको औल्याउन सक्दछ? हेर एफिसीले भन्छ, उहाँले मानिसहरूलाई दानहरू दिनुभयो, तर भजनले भन्छ उहाँले मानिसहरूको निम्ति दानहरू लिनुभयो। के यो पुरानो नियमबाट भूल उद्धृत हो? मित्र, यो कुराको ध्यान देऊ कि लेखकसँग आफ्नो लेखाइहरूको परिवर्तन गर्ने पूर्ण अधिकार छ। मलाई एक लेखमा भूल गलत तरिकामा उद्धृत गरिएको थिएँ र सम्पादकले मलाई भूल उद्धृत गर्ने कामको लागि क्षमा याचना गर्नु परेको थियो, तर मसँग मेरो आफ्नै लेखाइको भूल उद्धृत गर्ने पूर्ण अधिकार छ यदि म त्यही गर्न चाहन्छु भने, अनि यदि यसले कुनै मेरो उद्देश्यको सेवा गर्छ भने। यो पदमा पवित्र आत्माले शब्दहरूको बदल्नु भएको छ र उहाँले यो उद्देश्यको निम्ति गर्नुहुन्छ। भजनको पुस्तकमा हामीलाई भनिएको छ कि प्रभु येशूले मानिसको निम्ति दानको लिनुभएको थियो, प्राप्त गर्नुभएको थियो। उहाँसँग हरेक सम्पूर्ण दानहरू तयारी छ। त्यसपछि उहाँ पृथ्वीमा आउनुभयो, अहिले उहाँ यहाँ पृथ्वीमा आइसक्नु भएको छ र पिता कहाँ फेरि फर्केर जानुभएको छ र उहाँले मानिसहरूको बीचमा दानहरूको बाँडिरहनु भएको छ। उहाँले तिनीहरूलाई पवित्र आत्माद्वारा हामीलाई दिइरहनु भएको छ। वास्तवमा यो अनुच्छेदले फेरि हामीलाई देखाउँछ कि कति बिल्कुलै बाइबल सही छ अनि त्यो भूल गलत उद्धृत होइन। जब उहाँ उच्च स्थानमा उक्लनुभयो, यसले ख्रिष्टको स्वर्गीयमा उक्ली जानुभएको तथ्यको दर्शाउँछ। त्यस समयमा उहाँले दुई कुराहरू गर्नुभयो। पहिले उहाँले कैदीहरूलाई कैद गरी लैजानुभयो, जुनले संकेत गर्दछ र म विश्वास गर्दछु कि तिनीहरू पुरानो नियमका उद्धार गरेका जनहरू हुन्। तिनीहरूको आत्मा प्याराडाइसमा जसको मृत्युपछि गएथ्यो। जति पनि पुरानो नियमका उद्धार पाएकाहरू थिए तिनीहरूको आत्मा त्यस प्याराडाइस भन्ने अर्थात अधलोकमा स्थानमा जान्थ्यो र जुनलाई हामी बाइबलमा अब्राहमको काग भनेर पनि भन्दछौ। अनि यो स्थान माथि स्वर्गीय होइन, त्यो स्थान पृथ्वी मुनिको स्थान हो जहाँ कैनदेखि ख्रिष्टसम्मका धर्मी आत्माहरू जान्दथ्यो। ख्रिष्टको आगमनद्वारा पूर्ण छुटकारा उद्धारको बाटो हिँड्दै अनि त्यस प्याराडाइसको ठिक अर्कोतिर चाहिँ यातना कष्टको स्थान थियो जहाँ चाहिँ पुराना नियमका ती उद्धार नपाएका मानिसहरूको आत्मा जान्थ्यो। अनि यी दुई स्थानहरूको छुट्याउने बीचमा चाहिँ महान दरार थियो, खाड़ी थियो। यसको वृत्तान्त हामी सुसमाचारको पुस्तकमा धनी मानिस र गरीब लाजरसको वृत्तान्तमा देख्छौ। अहिले त्यस प्याराडाइसबाट वा ती पुरानो नियमको धर्मीहरूको उद्धार पाएका जनहरूलाई आफूसितै परमेश्वरको उपस्थितिमा लिएर जानुभयो जब उहाँ पुनर्थानपछि स्वर्गीयमा उक्ली जानुभयो। आज जब कुनै विश्वासी मर्दछ, हामीलाई भनिएको छैन कि ऊ प्याराडाइसमा जान्छ, अधलोकमा जान्छ वा अब्राहमको काखमा हुन्छ। बरु ऊ शरीरबाट अनुपस्थित हुन्छ र प्रभुसँग उपस्थित हुन्छ। अहिले त्यहाँ प्याराडाइस भन्ने स्थान छैन, त्यहाँ खाली कष्ट यातनाको स्थान मात्र छ जहाँ सबै उद्धार नपाएका मानिसहरूको आत्मा तिनीहरूको दोस्रो पुनरुत्थान नभइन्जेलसम्म स्वत श्वेत सिंहासनको इन्साफ नहुन्जेलसम्म त्यही जानेछ। त्यो पुरानो नियमको उद्धार धर्मीहरूको आत्मा जाने स्थान प्याराडाइस कति पनि अहिले छैन। मित्र, यही नै प्रभु येशूले पुनरुत्थानपछि स्वर्गीयमा उक्ली जानुभएर गर्नुभएको पहिलो कुरा थियो। कैदीहरूलाई कैद गरेर आफूसितै लानुभयो। अनि दोस्रो कुरा उहाँले पुनरुत्थानपछि स्वर्गीयमा उक्ली जानुभएर गर्नुभएको दोस्रो कुरा थियो, उहाँले मानिसहरूलाई दानहरू दिनुभयो। यसको मतलब उहाँले मण्डलीमा जीवित विश्वासीहरूमाथि वरदानहरू दिनुभयो ताकि तिनीहरूले संसारलाई साक्षी गवाई दिन सकुन्। उहाँको स्वर्गीय रहण स्वर्गीयमा उक्ली जानुभएको समयमा ख्रिष्टले पुराना नियमका सन्तहरूलाई परमेश्वरको उपस्थितिमा मात्र ल्याउनु भएन, तर उहाँले पवित्र आत्माद्वारा दान वरदानहरू पनि मानिसहरूलाई दिनुभयो। पेन्तिकोसको दिनमा पवित्र आत्माले विश्वासीहरूलाई ख्रिष्टको शरीरमा बप्तिस्मा दिनुभयो। त्यसपछि उहाँले शरीरको सदस्य अंगहरूको रूपमा काम गर्न तिनीहरूलाई योग्य बनाउनुभयो। पवित्र आत्माले तिनीहरू हरेकलाई शरीरमा निश्चित स्थानमा राख्नुभयो र उहाँले त्यसपछि हरेक नयाँ विश्वासीहरूसँग त्यही गरिरहनु भएको छ। 9-10 पदमा लेखिएको छ, अब यो उच्चमा चढ़िजानुभयो भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लन पनि भयो, उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गीयहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकुन्। यी पदहरूमा तार्किक स्पष्टीकरण व्याख्या यो हो कि जबकि ख्रीष्ट स्वर्गीयमा उक्लनु भएकोले गर्दा उहाँलाई निश्चय नै केही अगाडिको समय अवधिमा तल ओर्लन आवश्यक पर्यो। कसैले यसलाई खाली अवतारको रूपमा मात्र देख्छन्। प्राचीन मण्डली पिताहरूले यसमा पुरानो नियमका उद्धार पाएका जनहरूलाई प्याराडाइसबाट माथि स्वर्गीयमा परमेश्वरको सिंहासनमा ल्याउने काममा ख्रीष्टको काम देखे र हामीलाई भनिएको छ कि उहाँ अधलोकमा उत्रनुभयो। तर मित्र, यो कुराको अनुमान गर्न कुनै आवश्यक छैन कि उहाँ आफ्नो मृत्युपछि कुनै किसिमको कष्ट यातनाको स्थानमा प्रवेश गर्नुभयो। उहाँको मानव अवतार र मृत्यु नै उहाँको निचता, अपमानता र उत्तार थियो, ओर्लाई थियो, र ती कुराहरू पुरानो नियमको उद्धार पाएका सन्तहरूलाई परमेश्वरको सिंहासनमा ल्याउने पर्याप्त कुरा थिए। त्यसले यहाँ उहाँको पूर्णताको वर्णन गर्दछ। अनि दश पदमा लेखिएको छ, उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गीयहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकुन्। श्रोता, मलाई थाहा छ कि त्यहाँ यसको बारेमा अर्को व्याख्या पनि छ। अनि 11-12 पदमा लेखिएको छ, अनि उहाँको वरदानहरू चाहिँ यी नै थिए कि कोही प्रेतहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन्, कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसञ्जित हुन्। जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं। यो पदले त्यो दान वरदानको दर्शाउँदैन जुन उहाँले मानिसलाई दिनुभएको छ। यद्यपि यो सत्य हो कि उहाँले नै वरदानहरू दिनुभएको छ र दिनुहुन्छ। पावलले यहाँ के चाहिँ कुरा गरिरहेका छन् भने, ख्रीष्टले केही निश्चित खास मानिसहरू लिनुहुन्छ जसलाई निश्चित वरदानहरू दिइएको छ र उहाँले तिनीहरूलाई मण्डलीलाई दिनुहुन्छ। अहिले यी मानिसहरूलाई मण्डलीमा दिने उद्देश्यको ध्यान दिनुहोस्। 12 पदमा लेखिएको छ, ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसञ्जित हुन्। वरदानले युक्त मानिसहरू मण्डलीमा यसकारण दिइएको छ ताकि त्यसलाई पूर्ण परिपक्वतामा त्यो मण्डलीलाई ल्याउन सकियोस्। अनि 13 पदमा लेखिएको छ, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं। यो स्वार्थको कुरा जस्तो सुनाइ पर्दछ, तर म विश्वास गर्दछु कि यो संसारमा मण्डलीको उद्देश्य के हो त भन्दा आफै स्वयंको सिद्ध गर्नु हो ताकि त्यो वृद्धि हुन सकोस्। उहाँले कतिलाई प्रेरित हुन मण्डलीमा दिनुभयो? मित्र, प्रेरित त्यो मानिस हुन्थ्यो जसले पुनरुत्थित ख्रीष्टको मात्र देखेका हुँदैनथे, तर उसलाई उहाँद्वारा सिधै प्रेरित हुन व्यक्तिगत रूपमा नियुक्त गरिएको हुन्थ्यो अनि उसले विशेष प्रेरणाको आनन्द उठाउँथ्यो। त्यही नै कारण पाउलले भन्न सके गलाती 1 अध्याय 1 पद र 12 पदमा, पाउल प्रेरित न त मानिसहरूबाट न त मानिसद्वारा, तर येशु ख्रीष्ट र उहाँलाई मरेकाहरूबाट बौराई उठाउने परमेश्वर पिताबाट, किनकि न त मैले त्यो मान्छेबाट पाए न त त्यो मलाई सिकाइएको हो, तर येशु ख्रीष्टको प्रकाशद्वारा पाए। यो कार्यभार, त्यो नियुक्ति, यसको अत्यन्तै स्वभावको श्रेष्ठता सद्गुणताद्वारा धेरै लामोसम्म पहिले मण्डलीबाट लोप भइसकेको छ। अनि उहाँले कतिलाई अगमवक्ता दिनुभयो? अनि यहाँ अरू पत्रहरूमा जस्तै यो अगमवक्ता शब्दसँग नयाँ नियम अगमवक्ताहरूको संकेत छ। यिनै मानिसहरू जसलाई प्रेरितहरू जन्त्रै विश्वका शिक्षा सिद्धान्तमा विशेष अन्तर्दृष्टि अन्तर्ज्ञान दिइएको थियो, तिनीहरू पवित्र आत्माको तत्कालिक प्रभाव र प्रेरणा मुनि थिए जुनले तिनीहरूलाई पहिलो कुरन्ती 12:10 पद अनुसार शिक्षकहरूबाट अलग राख्दछ वा फरक देखाउँदछ। आज त्यस भावमा त्यहाँ कुनै प्रेरित र अगमवक्ताहरूको कार्य नियुक्ति छैन। धेरै लामो समय पहिले यो लोप भइसकेको छ। तर तिनीहरू अझै उहाँको मण्डलीमा सदस्यहरू हुन्। उहाँका मण्डली खालि पृथ्वीमा मात्र अस्तित्वमा रहँदैन, मण्डलीको भाग उहाँसँग स्वर्गीयमा पनि छ। तिनीहरू त्यो मेजवानको भाग अंश हो जुन परमेश्वरको उपस्थितिमा छ। अर्को अर्थमा तिनीहरू अझै हामीसँग छन्। के हामी एफिसियरलाई लेखिएको पत्र अहिले यस बेला अध्ययन गरिरहेका छैनौं? अनि यो कसले लेख्यो त? प्रेरित पाउले, र उनी अझै हामीसँग छन्। यद्यपि उनी ख्रीससँग स्वर्गीयमा भए तापनि उनी शरीरबाट अनुपस्थित छन्, तर ख्रीससँग उपस्थित छन्। तैपनि उनी अझै मण्डलीको सदस्य हुन् र उनी हाम्रो लागि अझै प्रेरित हुन्। अनि कसैलाई सुसमाचार प्रचारक, अनि त्यस बेलाका प्रचारक चाहिँ एक ठाउँबाट अर्को ठाउँमा यात्रा गरी हिँड्ने, मण्डली स्थापन गर्दै हिँड्ने प्रचारकहरू थिए। पाउल त्यस्तो प्रकारका प्रचारक थिए। तिनीहरू नयाँ क्षेत्रमा सुसमाचारसँग जान्थे र तिनीहरूले यो सबै परमेश्वरको आत्माको सहायताले गरे जो तिनीहरूको अघि अघि जानुहुन्थ्यो। उहाँले कतिलाई पास्टर दिनुभयो। यी मानिसहरू चाहिँ झुण्डका गोठालाहरू थिए। उहाँले कतिलाई शिक्षकहरू दिनुभयो, अनि शिक्षकहरू चाहिँ झुण्डहरूलाई शिक्षा दिँदथे। यो वरदान रोमी 12:7, पहिलो कुरन्थी 12:18-19 र पहिलो तिमोथी 3:2 उल्लेख गरिएको छ। श्रोता, परमेश्वरले यी सबै मानिसलाई मण्डलीमा दिनुभएको छ ताकि मण्डली पूर्ण सिद्ध परिपक्वतामा आउन सकोस्, जहाँ त्यहाँ कुनै रूकावटहरू हुने छैन। यी सबै मानिसहरूलाई मण्डलीको तयार गर्न दिइएका छन् ताकि विश्वासीहरू ख्रीष्टको शरीरको निर्माण गर्न र सेवाको काम गर्न सकुन्। हामी मण्डलीको पास्टरलाई सेवक भन्दछौं, तर यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने तपाईँ पनि उनी जत्तिकै एक सेवक हुनुहुन्छ। तपाईँलाई सेवक बन्न अभिषेक गरिन आवश्यक छैन। पास्टरसँग परमेश्वरको वचन सिकाउने विशेष वरदान छ ताकि उसका सदस्यहरू, झुण्डहरू जो उसको नेतृत्व मुनि छन्, सेविकाईको काम गर्न सकुन्। तिनीहरू नै ती व्यक्तिहरू हुन् बाहिर गएर सुसमाचारको साक्षी दिने। तर आज विश्वासीहरूको मनमा ठिक उल्टो विचार छ। तिनीहरू सोच्दछन् कि सुसमाचार सुनाउने काम खालि पास्टर, प्रचारक, सेवकहरूको मात्र हो। मित्र, यो सत्य कति पनि होइन। पास्टर जो गोठाला हुनुहुन्छ, उसको काम भेडाहरू अर्थात झुण्डहरूलाई चराउने, रेखदेख गर्ने काम हो। तर भेडाहरूको काम नै जन्माउने, बच्चा पैदा गर्ने काम हो। गोठालाले त्यो बच्चा पैदा गर्ने काम गर्दैन, गर्छ। तर गोठालोले तिनीहरूलाई आत्मिक भोजन दिने, रेखदेख गर्ने काम गर्दछ। त्यसकारण हरेक विश्वासीमा विश्वासीको कर्तव्य हुन्छ कि ख्रीष्टको साक्षी दिन सकोस्। हामीले 11-13 देख्यौं कि किन परमेश्वरले मण्डलीमा यी वरदानले युक्त मानिसहरू दिनुभयो र त्यसमा खास उद्देश्य छ। अनि 14 लेखिएको छ, यसरी हामी छालले अघि पछि हुत्याएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालजेल र धूर्तता र फटाईले यताउता उडाइएका बालकहरू जस्ता नहौं। अब उसो हामीहरू बालक नहौं। तपाईँलाई यादै होला कि पाउले कुरन्थीका विश्वासीहरूलाई भने तिनीहरू संसारिक थिए र तिनीहरू ख्रीष्टमा बालकहरू थिए। आज यो स्थिति मण्डलीमा धेरै मानिसहरूको छ। ख्रीष्टले मण्डलीलाई विभिन्न वरदानहरूले युक्त मानिसहरू दिनुभएको उद्देश्य हो विश्वासीहरूलाई बालकपनदेखि परिपक्वतामा विश्वास विकास गर्नु। शिक्षकहरू बाल चिकित्सक हुनुपर्छ। म कहिलेकहीँ यो अभिव्यक्तको प्रयोग गर्छु, म प्राथमिक रूपमा बाल चिकित्सक हुँ, प्रसूति विशेषज्ञ होइन। प्रसूति विशेषज्ञले बच्चालाई संसारमा ल्याउँदछ। म जान्दछु कि ऊ कहिलेकहीँ मध्यरातमा पनि बच्चालाई स्याहार सुसार गर्नुपर्दछ र कहिलेकहीँ उसका काममा धेरै रातहरू बिताउँछन्। तर जब त्यो सानो बच्चालाई आमाको पेटबाट बाहिर निकालिन्दछ, उसको काम खत्तम हुन्छ। उसले त्यसपछि बाल चिकित्सक कहाँ उसलाई फर्काइदिन्छ, सुम्पिदिन्छ, जससँग उसलाई साधारण सामान्य वृद्धिको निम्ति चाहिने हरेक आवश्यक कुराहरू बताउँदछ, दिदछ। उसले बालकलाई वृद्धि विकास गराउने सम्बन्धमा योगदान दिन्छ। उसको काम यो कुराको निश्चय गर्नु हो कि जसरी भए पनि उसलाई सामान्य तरिकामा वृद्धि गर्नु, विकास गर्नु। मेरो सेविकाईमा म सर्वप्रथम बाल चिकित्सक बाल चिकित्सक हुँ अनि दोस्रो चरणमा मात्र म प्रसूति विशेषज्ञ हुँ। मलाई लाग्छ मेरो बोलावट बाल विशेषज्ञ हो, मतलब विश्वासीहरूलाई परमेश्वरको वचन दिने कामको निम्ति, ताकि तिनीहरू परिपक्व हुन सकुन्, वृद्धि हुन सकुन्। अनि 15-16 पदमा लेखिएको छ, बरू प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँ जस्तै अर्थात ख्रिस्टसम्मै बढ्दै जाउँ, जो शिर हुनुहुन्छ। उहाँबाट नै सारा शरीर प्रत्येक जोडनीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठाक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। विश्वासीहरू बालकै अवस्थामा रहनु हुँदैन, बरू पद 15 अनुसार प्रेममा सत्यताको पछ्याउनु पर्छ, उसले सत्यको प्रेम गर्नुपर्दछ, परिपक्व विश्वासी हुनु परिपक्व हुनु पर्दछ अनि यस अनुसार जिउन पर्छ, यस अनुसार बोल्नु पर्छ र विश्वासीले आफ्नो जीवन त्यही तरिकामा चलाउनु पर्छ। बोलीमा, व्यवहारमा, हरेक कुरामा सत्य हुनुपर्छ। अनि पद 16 अनुसार पावल फेरि ख्रिस्टको मण्डलीलाई शरीरसँग तुलना गर्दछन्, जसको शिर ख्रिस्ट हुनुहुन्छ। पूरा शरीरको जोडनी र अंगहरू शिरको अधीनमा रहन्छ। मित्र, विश्वासीहरूको बदन मण्डलीलाई शारीरिक शरीरसँग तुलना गरिएको छ र ख्रिस्टको शरीर भनिन्दछ। शरीरले शिरबाट मात्र आज्ञाहरू निर्देशनहरू प्राप्त गर्दैन जो ख्रिस्ट हुनुहुन्छ, तर आत्मिक पौष्टिक आहार पनि प्राप्त गर्दछ। यसले मेलमिलापको पैदा गर्दछ, जहाँ हरेक सदस्य आफ्नो स्थानमा काम गरिरहेको हुन्छ जब उसले शिरबाट आत्मिक आपूर्तिहरूको प्राप्त गर्दछ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।